আপনি অর্জন করবে আর সে আধ্যাত্মিক জীবন তার লক্ষ্য নয়। আমি একটু বিশ্বাসী জীবনমা কে কত কুরাহরু পাইছ ভন্ন কুরা চাই হামলে হৃদয় আয়ো র আজ চাই আমি ছোট বুঝা হৃদয় त्यो एक सासु विश्वासी पापमा जिरहँदैन तर उसले एक धर्मी जीवन जिउँदछ। अनि हामी पहिले हुँदा 2:29 हेरौँ सुरुमा पहिले हुँदा 2:29 जहाँ चाहिँ त्यहाँ यीशु ख्रीष्टको विषयमा लेखेको छ उहाँ धर्मी हुनुहुन्छ उहाँ धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने हरेक जसले धार्मिकताको काम गर्दछ ऊ पनि उहाँबाट जन्मेको हो भने तिमीहरूले जान। यहाँ के बताएको छ भने प्रभु यीशु ख्रीष्ट धर्मी हुनुहुन्छ र साथै नयाँ गरी जन्मेको व्यक्ति मुक्ति पाएको व्यक्तिले कस्तो काम गर्दछ भनेको छ धार्मिकताको काम गर्दछ भनेर यो जान्न सकिन्छ। अनि अब 3:6 पनि पहिलो योजना 3 छ यहाँ भनेको छ हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन भनेको छ। अनि यहाँ भनेको छ हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। अब जब यहाँ जसले पाप गर्दछ भनेर भनेको छ यो चाहिँ ग्रिक भाषामा जसरी लेखिएको छ त्यसलाई अक्षरश अर्थ खुलाएर भन्यो भने त्यो वर्तमान कालमा लेखेकोले जसले पाप गरिरहन्छ जसले एकचोटि पाप गर्छ भन्ने भएन विश्वासीले पनि पाप गर्न पुग्छ बेला तर यहाँ के भनेको भने जसले पाप गरिरहन्छ पापमा लागिरहन्छ यो भिन्नता बुझ्नु भने फरक छ नि त होइन जो पापमा निरन्तर लागिरहन्छ यो वर्तमान कालमा प्रयोग भएको एउटा क्रिया पद हो त्यसैले यहाँ यसरी पढ्न सकिन्छ सहपदमा हरेक जो उहाँमा रहन्छ उसले पाप गरिरहँदैन हरेक जसले पाप गरिरहन्छ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ अनि बुझ्न सजिलो छ। अनि यो व्यक्ति जो पापमा लागिरहन्छ उसको विषयमा दुईवटा कुरा यहाँ उल्लेख छ एक उसले प्रभुलाई देखेको छैन दुई उसले प्रभुलाई चिनेको छैन त्यसै गरी 3:7 पनि हेर्छ त्यहाँदेखि चाहिँ यी साना नानीहरू कुनै पनि मानिसले तिनीहरूलाई धोका दिन नपाओस् जसले धार्मिकताको काम गर्दछ ऊ धर्मी हो जसरी उहाँ पनि धर्मी हुनुहुन्छ। अब यहाँ लेखेको छ कि ख्रीष्ट धर्मी हुनुहुन्छ अनि जसरी ख्रीष्ट धर्मी हुनुहुन्छ एउटा साँच्चै नै धर्मी शरीरको व्यक्ति भनेको ख्रीष्ट जत्तिकै धर्मी शरीरको व्यक्तिको विषयमा पनि कुरा छ त्यसरी मुक्ति पाएको व्यक्ति चाहिँ लाई परमेश्वरले धर्मी ठहराउनु भएको छ को जत्तिकै धर्मी ठहराउनु भएको छ ख्रीष्ट जत्तिकै धर्मी ठहराउनु भएको छ सित्तै न हामीले पाएको धार्मिकता हामी आफैमा त्यो धार्मिकता थिएन तर यीशु ख्रीष्टमा विश्वास गरेकै गरी हामीलाई परमेश्वरले ख्रीष्टको धार्मिकता हामीलाई दिनुभयो र ख्रीष्ट जत्तिकै धर्मी हामी छरिएका छौँ अनि यहाँ लेखिएको छ कि यो साँच्चै नै धर्मी शरीरको व्यक्तिले के गर्दछ भन्ने कुरा उल्लेख छ उसले के गर्दछ यहाँ बिचमा ल्याएछ जसले धार्मिकताको काम गर्दछ। अब 8 पढौँ जसले पाप गर्दछ त्यो शैतानबाट हो, किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आएको छ। शैतानको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभयो। अब यहाँ चाहिँ फेरि छैन पर्ना जस्तै जसले पाप गर्दछ भन्नाले चाहिँ जसले पाप गरिरहन्छ निरन्तर पापमा जिइरहन्छ लागिरहन्छ हो त्यो व्यक्ति चाहिँ विषयमा के लेखेको छ त्यो व्यक्ति शैतानबाट हो भनिन्छ। उसले मुक्ति पाएको छ, ऊ परमेश्वरको सन्तान होइन तर शैतानको सन्तान हो। अनि त्यसपछि नौ पदमा पढ, यहाँ लेखेको छ हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैन अर्थात् पाप गरिरहँदैन किनकि उहाँको बिउ उसमा रहन्छ र उसले पाप गर्न सक्दैन अर्थात् उसले पाप गरिरहन सक्दैन निरन्तर किनभने ऊ परमेश्वरबाट जन्मेको हो। त्यसैले यहाँ पनि हामी देख्छौँ कि परमेश्वरबाट जन्मेको व्यक्ति चाहिँ पापमा जिरहन्छ त जिरहँदैन, उसले कहिले पनि पाप गर्ने गर्दैन भनेको छ भने हामी हेर्ने छौँ। तर मुक्ति पाएको व्यक्तिले पनि आफ्नो पाप स्वीकार गर्नुपर्छ भने चाहिँ एक पहिले ढुङ्गामा परमेश्वरले उसलाई ताडना दिनुहुन्छ भन्ने पनि हामीलाई स्याहार दिन गर्छौँ। जब पापले परमेश्वरलाई देखि पुर्याउँछ र उसले स्वीकार गर्दैन, तर के भन्न खोज्यो भने ऊ पापमा निरन्तर लागिरहँदैन अनि जिरहँदैन। अनि दस पदमा अब परमेश्वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रकट हुन्छ, हरेक जसले धार्मिकताको काम गर्दैन अथवा धार्मिकताको काम गरिरहँदैन त्यो परमेश्वरबाटको होइन र त्यो पनि होइन जसले आफ्नो भाइलाई प्रेम गर्दैन आफ्नो भाइलाई प्रेम गरिरहँदैन। त्यसरी हामीले देख्छौँ कि नयाँ गरी जन्मेको व्यक्तिले पाँच अध्यायको अठारौँ पदमा भनेर पहिलो युगमा पाँचको अठारमा फेरि हरेक जो परमेश्वरबाट जन्मेको हो उसले पाप गरिरहँदैन पनि हामी जान्दछौँ। तर जो परमेश्वरबाट जन्मेको छ उसले आफूलाई जोगाइरहेछ र त्यसले त्यस दुष्ट शैतान उसलाई छुँदैन। अब एउटा कुरा यो त हामीले एउटा साँचो विश्वासको विषयमा कुरा गर्यो, ऊ पापमा जिरहँदैन लागिरहँदैन निरन्तर त्यसमा तर एउटा व्यक्ति तपाईँका आयो जसले मुक्ति नै पाएको छ, उसले नयाँ जन्म पाएको छ, उसलाई कस्तो सल्लाह दिने त्यो मुक्ति नपाएको व्यक्तिलाई? ओ तपाईँले पापमा निरन्तर जीवन छर्नुपर्छ भन्नु ठिक सल्लाह हुन्छ उसलाई मुक्ति नपाएको व्यक्ति? तपाईँले एक धर्मी जीवन जीवन थाल्नु पर्यो भनेर हामीले भन्नु मिल्छ मुक्ति तपाईँको व्यक्ति किन मिल्दैन? किनभने उसले तपाईँलाई के पाउनु पर्यो? मुक्ति पाउनु पर्यो, नयाँ गरी जन्मिनु पर्यो नि, नयाँ जन्म नपाएसम्म त अब ऊ त शैतानको सन्तान, उसले कसरी धार्मिक काम गर्न सक्छ? एउटा मरेको मान्छेलाई चाहिँ उठ हिँड होइन मेरो काममा मलाई सहायता गरिदियो होइन यी खाना खाओ भनेर सक्दैन। जसरी लाजस चियामा हुँदाखेरि मार्ता मरियम आएर चाहिँ उसलाई केही दिएर केही बोलाएर ऊ चल्नेवाला थियो, उसलाई पहिला शरीरमा जीवन दिनु पऱ्यो खालि प्रभुले मात्र गर्न सक्नुहुन्छ। त्यता लाजस बाहिर निस्किआओ भनेपछि जिउ भएर आयो, त्यसपछि चाहिँ ऊ एउटा खाले खान थाल्यो। त्यसरी नयाँ गरी जन्मे नजन्मेसम्म एउटा व्यक्ति आफ्नै रूपमा मरेको हुन्छ, उसलाई आफ्नै रूपमा धार्मिकताको कामहरू गर्न प्रभुलाई खुसी पार्नलाई असम्भव छ। त्यसैले उसले उसलाई त के हामीले सल्लाह दिनुपर्छ? तपाईँ नयाँ गरी जन्मिनुपर्छ, तपाईँले नयाँ जन्म नपाएसम्म स्वर्ग राज्य देख्न सक्नुहुने छैन, परमेश्वरलाई खुसी पार्न सक्नुहुने छैन। अब दोस्रो तिमोथी दुईको उन्नाइस पनि पढौँ, दोस्रो तिमोथी दुईको उन्नाइस यहाँ लेखेको छ एउटा साँच्चै एउटा व्यक्ति साँच्चै नै प्रभुको हो भने उसले प्रभुको नाम मात्र लिँदैन भने म क्रिस्चियन हुँ मात्र भन्दैन तर ऊ चाहिँ एउटा कुराबाट अलग हुन्छ भनेपछि अन्तमा लेखेको छ अनि ख्रिस्टको नाम लिने हरेक जन अधर्मबाट अलग हुन्छ ऊ चाहिँ अधर्मबाट अलग हुन्छ 2:19 लास्ट पार्ट पढेको थिएँ अनि जस्तो कि हामी गलाती 5 पढौँ अधर्मको काम गर्न कस्तो गलाती 5:19-21 पदहरूमा हामी पढ्दाखेरि यो अधर्मका अर्थात् शरीरका कामहरू के हुन् भनेको छ म पढ्दैछु गलाती 5:19 अब शरीरका कामहरू प्रकट छन् ती यी हुन् परस्त्रीकरण व्यभिचार अशुद्धता कामुकता मूर्ति पूजा तुनामुना शत्रुता झगडा डाह क्रोध विरोध फुट दौबन्दी द्वेष हत्या मदमलापन मोजमा मजा र यी प्रकारका कुराहरू जुन कुराहरूको विषयमा म तिमीहरूलाई पहिले भन्दछु जसरी अघि नै भनिसकेको पनि छु यस्ता यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका भगवान् लग्ने छैन एउटा नयाँ जन्म पाएको व्यक्ति मुक्ति पाएको व्यक्ति यी कुराहरूबाट अलग रहन्छ भनेर बताइएको छ तर एउटा व्यक्तिको जीवनमा यस्ता कुराहरू छन् भने ऊ चाहिँ परमेश्वरको राज्यमा जाने छैन भनेको छ एउटा व्यक्तिको जीवन नै यी कुराहरूले भरिएको छ आज पनि भोलि पनि पछि पनि होइन यी कुराहरू दोहोरिरहन्छ लगातार भने पहिलो प्रति 6 अनुसार पहिलो प्रति 6:9-10 के लेखिएको छ पहिलो प्रति 6:9 लेखेको छ के यो तिमीहरूलाई थाहा छैन अधर्मीहरू परमेश्वरको राज्यको हकवाला पनि छैन धोका नखा व्यवसायीहरू मूर्ति पूजाहरू परिस्थितिकामीहरू पुरस्कारीहरू चोरहरू लोभीहरू मधुवालाहरू गाली पत्नीहरू र भुताहरू परमेश्वरका राज्यका हकवाला पनि छन् अनि रोमी 6 पनि एकचोटि पढौँ एउटा प्रश्न यहाँ सोधिएको छ रोमी 6:1 पदमा किनभने हामी यहाँ अध्ययन गर्दैछौँ एउटा साँचो विश्वासी पापमा जिरहँदैन लागिरहँदैन तर एउटा यस्तो प्रश्न पनि आएको छ यहाँ भन्छ तब हामी के भनौँ त अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौँ भने पापमा लागिरहौँ भनेर प्रश्न सोधेको छ किनभने अनुग्रहले हाम्रो पाप क्षमा हुन्छ भने होइन हामी मुक्ति पाउँछौँ भने हामीले झन् पाप गऱ्यो भने परमेश्वर झन् अनुग्रह झन् कति ठुलो रहेछ भनेर नदेखाऊ भनेर सोधेछ यसको जवाब के हो कदापि नहोस् भनेर कडा जवाब छ त्यो नहोस् अनि के अरे भनेको छ 14 पनि एकचोटि हामी व्यवस्थाको पनि छैन तर अनुग्रहको अधीनमा छौँ भनेर भनेको छ तर के त्यो भन्नेमा हामी पाप गर्ने हो त यहाँ लेखेको छ 14 किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन भनेपछि विश्वासीको जीवनमा पापले उसलाई अधीनमा पारिरहने छैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ रुमी 6:14 चाहिँ हामी अनुग्रहको अधीनमा छौँ भन्दैमा पापमा जिरहनुहुन्छ भनेको छैन झन् पापले त हामीमाथि अधिकार गर्दैन भनेको छ अब एउटा शारीरिक मानिस भनेको त्यो मानिस जसले मुक्ति पाएको छैन उसले चाहिँ के विचार गर्छ भने अब परमेश्वरले आफ्ना दुष्ट सन्तानहरूप्रति कति अनुग्रही र धीरजी हुनुहुन्छ भने सबैलाई देखाउनको लागि मुक्ति पाएको एक व्यक्तिले पापमा लागिरहनु पर्छ यसरी आरोप पनि लाउँछ क्रिस्चियनहरूले क्रिस्चियनहरू भनेको त उनीहरूले स्थितिमा पाप क्षमा पाउँछ नि भनेपछि उनीहरूको जति पाप गरे पनि हुन्छ एकपटक यसरी पत्रिका भन्ने आफ्नो नेपालप्रति त्यहाँ त है पाप गर्ने चर्च जाने पाप क्षमा मार्ने झन् पाप गर्ने है तर उनीहरूले चाहिँ त्यो एउटा शारीरिक मुक्ति नपाएको व्यक्तिले मात्र यसरी सोच्छ अथवा आरोप लगाउँछ। साँचो विश्वासीमा त्यस्तो धारणा हुँदैन। जस्तो टिटस दुई अध्यायमा हामी पढौँ, टिटस दुई अध्याय साँचो गरी परमेश्वरको अनुग्रहले मुक्ति पाएको व्यक्तिले यस्तो कुरा महसुस गरेको हुन्छ कि परमेश्वरको अनुग्रहले उसलाई दुईटा कुरालाई इन्कार गर्न सिकाएको छ। दुईटा कुरालाई हुँदैन इन्कार गर्न उसलाई सिकाएको छ। तिन दुईको एघार र बाह्र पदमा हेर्छौँ है। अब एघार पदमा लेखेको छ, किनकि मुक्ति ल्याउने परमेश्वरको र अनुग्रह, किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूमा देखा परेको छ र हामीलाई यो सिकाउँछ। केले सिकाउँछ? परमेश्वरको अनुग्रह। यो मुक्ति ल्याउने परमेश्वरको अनुग्रहले सिकाउँछ। एघार र बाह्र पद त्यसरी जोडिएको छ नि। मुक्ति ल्याउने परमेश्वरको अनुग्रहले के सिकाउँछ? बाह्र पदमा लेखेको छ, यो सिकाउँछ। यहाँ भनेछ दुईटा कुरा इन्कार गर्न, एक अभक्तिलाई इन्कार गर्न र सांसारिक अभिलाषाहरूलाई इन्कार गर्न। अभक्ति परमेश्वरको भय नमान्ने यो धारणा, परमेश्वरको डर नमान्ने मनलाई इन्कार गर्न, र दोस्रो चाहिँ संसारको अभिलाषा वा पूर्ण थोकहरू, जुन बिति जाने कुराहरू, जुन क्षणिक कुराहरू जसले हामीलाई पापमा डोर्याएको छ, ती कुरालाई इन्कार गर्न परमेश्वरको अनुग्रहले सिकाउँछ। परमेश्वरको अनुग्रहले हामीलाई पापमा कहिले डराउँदैन, क्षमा पाइँदैन भनेर त्यसरी पापमा डोर्याउँदैन। परमेश्वरको अनुग्रहले चाहिँ सिकाउँछ। यो शब्दको अर्थ हो तालिम दिन्छ, जसरी बुवामाले आफ्नो नानीलाई चाहिँ तालिम दिन्छ, परमेश्वरको अनुग्रहले हामीलाई यस्तो तालिम दिन्छ। अब तिर साथीहरू अभिलाष इन्कार गर्ने, र साथै परमेश्वरको अनुग्रहले यी कुरा इन्कार गर्न सिकाउने मात्र होइन, अझ यहाँ तिनवटा कुरा उल्लेख छन् जुन हिसाबमा हामी हेर्नुपर्छ भनेर पनि हामीलाई जीवन सिकाउँछ। ती कुराहरू चाहिँ त्यसपछि उल्लेख छ। अब तिर सञ्चारिक अभिलाषाहरूलाई इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयममा जिउनुपर्छ, धार्मिकतामा जिउनुपर्छ र भक्तिसाथ जिउनुपर्छ भन्ने सिकाउँछ। परमेश्वर अनुग्रहले हामीलाई कसरी जिउनुपर्छ भन्ने पनि सिकाउँछ। धार्मिकतामा अघि हामीले पढ्दै एउटा नयाँ जन्मेको व्यक्ति जसरी ख्रिस्ट धर्मी हुन्छ, ऊ पनि धर्मी ठहरेको छ र ऊ धार्मिकताको काम गर्छ, यहाँ पनि देखेको छ परमेश्वर अनुग्रहले। अनि उसलाई पहिलो कुरा यहाँ छुटेछ, आत्मसंयममा भनेको घोडालाई जसरी लगाम लगाइन्छ ताकि उसलाई जताभावी छडा छोडिँदैन, त्यस्तै परमेश्वरको अनुग्रहले पनि हामीलाई ठिक लाइनमा आत्मसंयममा आफूलाई नियन्त्रित हिसाबले हाम्रो आँखालाई, हातहरूलाई, हाम्रो मनलाई, हाम्रो विचारलाई समेत त्यसरी जिउन सिकाउँछ र भक्ति साथ परमेश्वरतर्फ एकदम डर र आदरका साथ जिउन सिकाउँछ परमेश्वरको अनुग्रह। अब यसमा हामी नमुना हेर्छौँ है, परमेश्वरको अनुग्रहले हामीलाई जिउन सिकाउँछ भनेपछि यसरी त्यसरी केही पढेर हेर्छ, जस्तो कि हामी एकछिन चारमा पढौँ। अब केही निश्चित नमुनाहरू चार है, अनि यो कति आशिषपूर्ण रहेछ। परमेश्वर अनुग्रहले चाहिँ सिकाउँछ भन्छ, परमेश्वरले हामीलाई चाहिँ खालि हामीलाई भनौँ न डर देखाएर, त्रास देखाएर सिकाउनु हुन्न, अनुग्रहले सिकाउनुहुन्छ। एकदम दयालु छ बुवा आमाले, कृपालु छ नानीहरूलाई, प्रेम छ सिकाएको छ। अनि एक सय चार अध्यायको 32 पदमा यहाँ लेखिएको छ, एक अर्काप्रति दयालु हो, कोमल मनका हो, र जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ उसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। सिकाइरहेको छ, के सिकाएको छ भने परमेश्वरले आफ्नो ठुलो अनुग्रहमा हामीलाई क्षमा दिनुभएको छ, एक अर्कालाई पनि यसरी क्षमा दियो भन्ने हुन्छ। परमेश्वरले चाहिँ यसरी अनुग्रहमा सिकाउने हुन्छ। यसरी योजना तेह्र योजना तेह्र चौतिसमा योजना मा 13 अध्यायको 34 पदमा एउटा नयाँ आज्ञामा तिमीहरूलाई दिन्छु, तिमीहरूले एक अर्कालाई प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, उसरी नै तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। परमेश्वरले हामीलाई जब प्रेम गर्नुभयो त्यो त पुरा अनुग्रहमा हामी योग्य थियौँ भनेर हामी प्रेम गर्न लागेका थियौँ। अब भन्नु छ, अब त्यसरी नै तिमीहरूले एक अर्कालाई प्रेम गर। हो, त्यो व्यक्ति प्रेम गर्न लायक न तर तिमीहरू पनि लायक थिएन, त्यसैले तिमीले पनि एक अर्कालाई प्रेम गर जसरी मैले अनुग्रहमा प्रेम गरेँ। त्यस्तै गरी हामी हेर फिर्की दुई अध्यायमा परमेश्वरले आफ्नो अनुग्रहमा उहाँ एउटा मान्छे बन्नुभयो, मानिस उहाँ आफूलाई नम्र तुल्याउनुभयो। कहाँसम्म उहाँ नम्र तुल्याउनु भयो चिन्नुभयो भने उहाँ मर्न सबै जानुभयो क्रुसमा। त्यो अनि यसबाट हामीलाई उहाँले के सिकाउनुहुन्छ भने हामीले पनि आफूलाई नम्र तुल्याउनु पर्छ र अर्काका कुराहरूलाई ध्यान दिनुपर्छ भनेर भन्नुभएको छ। फिलिपी दुईको पाँच पदमा ख्रिस्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्, जसले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुनलाई लुटको माल सम्झनुभयो र आफूलाई रित्तो पार्नुभयो र दासको रूप धारण गरेर मानिसहरूको समानता मान्नुभयो। अनि मानिस जसको रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। उहाँले भन्छ म यति हो चाहिँ हामी जुन मन ख्रिस्टमा थियो त्यही मन तिमीहरूमा पनि होस्, यसरी नै नम्र हो भनेर सिकाउनु भएको छ। उहाँ आफैले गरेर देखाउनु भएको छ, यो चाहिँ उहाँले अनुग्रहमा सिकाउनु भयो। अनि रोमी बाह्रमा पनि पढ्दा रोमी बाह्र अध्याय रोमी बाह्र अध्यायको दुई पदमा यहाँ लेखिएको छ कि परमेश्वर हामी प्रति उहाँको अनुग्रहमा ज्यादै कृपाली कृपालु हुनुभएको छ। पहिलो खण्डमा यो लेखेको छ बाह्रको एक, यसकारण भाइहरू परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई वृद्धि गर्छु। के भन्दैछ? परमेश्वरको कृपाहरूद्वारा यो वृद्धि गरेको, परमेश्वरको कृपाहरू पाएकोले अब तिमीलाई यो आज्ञा गर्छ। परमेश्वरले हामीलाई सिकाउँदै जहिले पनि अनुग्रहमा सिकाउँछ, यो गर नत्र भने त्यो त व्यवस्थाले त्यसो गर्छ है, तर अनुग्रहमा चाहिँ त्यसरी हुँदैन। परमेश्वरको कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु प्रभुको दासले भन्दैछ। र यहाँ भनेको छ आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइयो, यही तिमीहरूको उचित सेवा हो। र विपद अनि यो संसारसित एक नाचे न हो तर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ बुवाईद्वारा तिमीहरू बदली हुँदै जाऊ। यहाँ हामीलाई बताएको छ कि हाम्रो शरीरलाई चढाइदिनुपर्छ भन्छ परमेश्वर, के को रूपमा? एउटा बलिदानको रूपमा, जिउँदो बलिदानको रूपमा उहाँलाई चढाइदियो। किन? यो चाहिँ परमेश्वरको कृपाहरू हामीले पाएको कारण, यो चाहिँ परमेश्वरको अनुग्रहले यही कुरा सिकाउँछ। परमेश्वरको अनुग्रहले कहिले पनि बाँच्न जीवन परमेश्वरको अनुग्रहले हामीलाई चाहिँ हाम्रो जीवन जीवन रूपमा उहाँलाई चढाउन सिकाउँछ। अनि त्यस्तै गरी एउटा अर्को उदाहरणमा चाहिँ एक शिक्षार अध्यायको एक पद, एक शिक्षाको एकमा अनि यहाँ उल्लेख छ परमेश्वर अनुग्रहले हामीलाई पवित्र हुनलाई बोलाउनु भएको छ। यसकारण म प्रभुको कहिले तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड, उहाँको अनुग्रहले हामीलाई बोलाउनु भएको, उहाँको सङ्गतिमा हामी किन आउनु पाएको छ, उहाँको नजिक कसरी आउनु पाएको छ हामी पापी मान्छेहरू, यो सबै परिश्रम गर्ने मौका आऊ, यो सब अनुग्रहको बोलावट। अनि हामी आयौँ, हामी योग्य भयौँ, अनि हामी बोलायौँ। अब चाहिँ भन्नुहुन्छ, अब त्यो बोलावटले चाहिँ हामीलाई त्यो पवित्र जीवन जिउनको लागि योग्य चरणमा हिँड्नको लागि सिकाउँछ। यो अनुग्रहको बोलावट यस्तो छ। त्यसैले हामीले के देख्यौँ, एउटा साँचो विश्वासी चाहिँ धर्मी जीवन जिउँदछ, पापमा जिरहने, पापमा लागिरहने जिरहने। त्यसैले हामीले आफूलाई सोच्नु पर्यो, के तपाईँ ठिक विचार, ठिक काम, ठिक बोली र ठिक हिँडाएको जीवन जिउँदै हुनुहुन्छ? यो महत्त्वपूर्ण प्रश्न छ। हरेक जसले आफूले ख्रिस्टलाई चिनेको छु भनेर भन्दछ, उसले सोध्नुपर्छ, के म अधर्मबाट अलग भएको छैन? पहिला म यसरी जिउँथेँ, यसरी हेर्थेँ, अब के म अलग भएँ तीबाट? के तपाईँ आफ्नो दैनिक जीवनमा जुन पापले एउटा शक्ति र अधिकार जमाएको थियो हाम्रो जीवन, त्यसको पन्जाबाट हामीले छुटकारा पायौँ? ख्रिस्टले त्यो छुटकारा दिनुहुन्छ, अनि त्यो छुटकाराको आनन्द हामीले अनुभव गर्दैछौँ त, एउटा सानो विश्वासीले ती अनुभव गर्दछ। त्यसैले दोस्रो पनि तेह्रको पाँचमा भने जस्तो, फेरि तिमीहरू विश्वासमा छौ कि छैन आफूलाई जान्छ, अनि एउटा जान्छ तरिका तपाईँले हामीले के हेर्यो भने, एउटा सासु विश्वासी पापमा जिरहँदैन, ऊ चाहिँ धर्मी जीवनमा जिउँदछ। अब हामी सातौँ लक्षण पनि हेर्छ, आत्मिक जीवनको लक्षण नम्बर सातमा, एक सासु विश्वासी पापमा जिउन रुचाउँदैन पनि, पापमा जिउन रुचाउँदैन। यहाँ एक सी पाँचमा पढ्नु, एक पदमा लेखेको छ, यसकारण तिमीहरू प्रिय बालकहरू छैन, परमेश्वरका देखा सिकी गर्नेहरू हो। परमेश्वरका हामी प्रिय छोराछोरी हौ, अनि छोराछोरीहरूले जहिले पनि बुवा आमाको देखा सिकी गर्छ, सानो नानीहरूले, हामी पनि परमेश्वर सानो नानीहरूले परमेश्वरको देखा सिकी गर्ने गर्नुपर्छ। भनेपछि देखा सिकी भनेको कस्तो, अब परमेश्वरलाई जुन कुरा मनपर्छ हामीलाई पनि मनपर्नु पर्ने, होइन? परमेश्वरलाई जुन कुरा मन पर्दैन हामीलाई पनि मन नपर्ने देखा सिकी, जस्तो कि हिब्रू एकमा पर्दा प्रभु यीशु ख्रीष्टले कुन कुरालाई घृणा गर्नुहुन्छ, कुन कुरालाई प्रेम गर्नुहुन्छ, हिब्रू एकको आठ नौ हामी अनि यहाँ लेखेको छ, हिब्रू एकको आशमा प्रभु यीशु ख्रीष्टको विषयमा यहाँ उल्लेख छ, हिब्रू एकको आठ, तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, हे परमेश्वर तपाईँको सिंहासन युगान युग रहन्छ, धार्मिकताको राजदण्ड तपाईँको राज्यको दण्ड राजदण्ड हो। नौमा तपाईँले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको, त्यसैले यहाँ लेखेको छ कि प्रभु यीशु ख्रीष्टले धार्मिकतालाई प्रेम गर्नुहुन्छ, अधर्मलाई घृणा गर्नुहुन्छ भने हामीले पनि के त्यो गर्छौँ, अधर्मलाई घृणा गर्छौँ। एक्चुली पुरानो नियममा आमोस पाँचको पन्ध्रमा पढ्नु, आमोस भविष्यवक्ताहरू पुस्तक, अनि पाँचको पन्ध्र, यो चाहिँ योएलको पछाडि गीत अनि योना उभरिएको अगाडि छ, आमोस पाँचको पन्ध्र बाजे एकहत्तर पन्ध्रमा यहाँ लेखेको छ, आमोस पाँचको पन्ध्र, खराबीलाई घृणा भलाइलाई प्रेम गर, यसरी भनेको छ, खराबीलाई घृणा र भलाइलाई प्रेम गर्नुपर्छ विश्वासीहरू. अझ विश्वासीहरूले अरू के कुरालाई घृणा गर्नुपर्छ? नयाँ नियम रोगी बाह्रको नाम पढ्न रोगी बाह्रको नाम रोगी बाह्रको नाम विश्वासीहरूले घृणा गर्नुपर्ने कुरा त्यहाँ छ. यहाँ लेखेको छ रोमी बाह्रको नाममा प्रेम निष्कपट होस्, खराब कुरालाई घृणा गर्न, जुन कुरा असल छ त्यसमा टाँसी बस्छ. कति कडा शब्द छ नि घृणा भन्ने. जस्तो कि कोही कोहीलाई सर्प एकदम मन पर्ने देख्न सक्छ, कोही कोहीलाई माकुरा मन पर्ने देख्न पनि सक्ने, एकदम हामी त्यसबाट तर्सेर भनेपछि अथवा एकदमै मन नपराएर त्यसबाट अलग हुन्छ. कुनै एकदम फोहोर छ गनाइरहेको छ त्यो जस्तै हामीले सोच्नुपर्छ. खराबलाई पापलाई हामी त्यसमा खेल्न जाँदैन, नजिक पनि जाँदैन. त्यस्तो भनेको छ विश्वासीले घृणा गर्नुपर्छ खराबलाई. अनि प्रभुलाई साँच्चै नै प्रेम गर्नेहरूले के गर्छ? यहाँ भजन सङ्ग्रह 97 10 9 7 97 10 पढ्नु भजन सङ्ग्रह 97:10 किनभने परमेश्वरको देखा चाहिँ यसरी नै गरिन्छ. परमेश्वर यहाँ सबै कि जब उहाँको पुत्र यीशु ख्रीष्टले क्रुसमा हाम्रो पाप पोखिरहनु भएको थियो, पिताले आफ्नै पुत्रलाई धरी त्यागिदिनु होइन क्रुसमा प्रभु यीशु कराउनु भएको थियो, एली एली लामा सबक्ताई मलाई किन त्याग्नु हे मेरा परमेश्वर. अब भन्छ 97:10-9 परमप्रभुलाई प्रेम गर्ने सबैले खराबीलाई घृणा गर्नु भनिन्छ. खराबीलाई घृणा गर्छ प्रभुलाई प्रेम गर्ने व्यक्ति साँच्चै नै प्रेम गर्ने व्यक्ति. अनि प्रभुको डर मान्ने व्यक्तिले के गर्छन्? हितोपदेश 8:13 भनिन्छ. कति पटक लेखेको छ घृणा गर्ने हितोपदेश 8:13 लेखेको छ. परमेश्वरको भय मान्नु दुष्टतालाई घृणा गर्नु अभिमान भनेको घमन्ड जस्तै अहङ्कार खराब चाल चलन र भड्काउने कुरा म घृणा गर्दछु. त्यसरी प्रभुको डर मान्ने व्यक्तिले यी कुराहरू घृणा गर्छ. यसरी धेरै ठाउँमा हुँदैछ. एउटा उदाहरण अब अन्तमा लिएर हामी विचार यस विषय पुरानो नियममा अब्राहम र लोत यी चाहिँ थिए काका भतिजाको उदाहरण पाउँछ. अनि यो चाहिँ हाम्रो लागि शिक्षाको निम्ति यहाँ उल्लेख छ उत्पत्ति 13:3 काका भतिजो सँगसँगै उनीहरू जिउने तर उनीहरूको भेडा बाख्रा थुप्रै भयो. प्रभुको ठुलो आशिष थियो तर यो भेडा बाख्रा थुप्रै भएको कारण उनीहरूको गोठालाहरू बिच त्यहाँ ठाकुर पऱ्यो. को चाहिँ कहाँ चलाउन जाने? अनि यो ठाकुर परेकोले चाहिँ अब राम्रो लोक चाहिँ छुट्टिने निर्णय गर्यो. यत्रो ठाउँ छ एकै ठाउँमा एकदम बस्छ हाम्रो भेडा बाख्रा धेरै भयो अलग अलग बस्छ हुन्छ भन्ने कुरा. तर कुरा आयो अब भतिजो लोत कहाँ जाने? अब्राहम कहाँ जाने? अब्राहम काका भएर पनि उदार चित्तको मान्छे थियो र परम रोगमा भरोसा गर्ने व्यक्ति थियो. लोतलाई भन्छ तिमी आफै रोज तिमी यता जान्छ भने उता जान्छ उता जान्छ भने भयो यता जान्छ. उसलाई केही लोभ थियो अब्राहम. अनि उत्पत्ति 13:11 यहाँ लेखेको छ लोतले आफ्नो पाल आफ्नो बासस्थान चाहिँ कतातिर सारे भनेर यहाँ उल्लेख छ. अनि यो धेरै शिक्षाले भरिपूर छ. उत्पत्ति 13:11 पढौँ. यसै कारण लोतले यर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे यसरी यिनीहरू छुट्टिए. अनि 12 पदमा अब्राहम चाहिँ कनान देशमा नै बस्न लागे. लोत चाहिँ बेसिका शहरमा बास गरे. तिनले आफ्नो पाल सदोमसम्म सारे भनेर यहाँ उल्लेख छ. त्यसैले कुन चाहिँ सहरतिर ऊ लागेछ त सदोम होइन. अब एकछिन विचार गर यहाँ तेह्र पद पढेर यो सदोम सहरका मानिसहरूलाई कसरी बयान गरिएको छ. तेह्र पदमा भनिन्छ सदोमका मानिसहरू तुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे. अब लोतको विषयमा विचार गरौँ. लोत चाहिँ कस्तो मान्छे थियो. यो कुरा चाहिँ दोस्रो पत्रुस दुई अध्याय हामी उत्पत्तिमा पर्खिन्छौँ तर दोस्रो पत्रुस दुई अध्यायमा एकचोटि छ. लोत चाहिँ कस्तो खालको मान्छे थियो भनेर पनि हामीलाई परमेश्वर स्पष्ट बताउनु भएको छ. दोस्रो पत्रुस दुई अध्याय किनभने लोतले आफ्नो वशिष्ठा छ दुष्ट कामहरू गर्ने मान्छेहरूको नजिक जाँदैछ. तर ऊ कस्तो थियो. दोस्रो पत्रुस दुईको साथमा लेखेको छ अनि दुष्टहरूका नाच्दा चालचलनको कारणले विरक्त भएका धर्मी लोतलाई छुटकार दिनुभयो भने अनि आफ्नो किनकि तिनीहरूका बिचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कर्महरू देखेर सुनेर आफ्नो धर्मी मतलाई दिनौ पीडित पाए. यहाँ तीन पटक लुतलाई कस्तो व्यक्ति भनेछ. धर्मी उसले मुक्ति पाएको व्यक्ति हो यो लुत. अब्राहमको भतिजो साँचो परमेश्वरलाई चिनेको मुक्ति पाएको एउटा व्यक्ति धर्मी भनिन्छ. तर उतातिर उत्पत्ति अठारमा जाँदा फेरि सदोम र गमराको कुरा गर्नु. सदोम र गमरा उत्पत्ति अठार अध्यायमा अनि उत्पत्ति अठार अध्यायको बिस पदमा सदोम र गमराको एउटै विशेष कुरा थियो जुन कुरा चाहिँ परमेश्वरले घृणा गर्नुहुन्छ. त्यो कुरा के यहाँ उत्पत्ति अठारको बिचमा लेखेको छ. तब परमप्रभुले भन्नुभयो सदोम र गमोराको विरुद्धमा ठुलो आवाज उठेको छ र तिनीहरूका पाप साह्रै ज्यादा भएका छ. परमप्रभुले घृणा गर्नुपर्ने घृणा गर्नुहुने कुरा थियो उनीहरूको पाप. अनि त्यहाँ चाहिँ कतिजना धर्मीजना धर्मी व्यक्तिहरू थियो. अब यहाँ यदि त्यो सहरमा 50 धर्मीजना धर्मी जनहरू भेटिएको खण्डमा परमेश्वरले त्यो सहरलाई नाश गरिदिनु भनेर. अब कुरा के भने यहाँ देख्छौ त्यो सदोम र गमोरा माथि ठुलो दण्ड आउन लागेको कुरा चाहिँ उत्पत्ति अठारमा छ. तर यहाँ पढ्दाखेरि के देख्छौ भने 24 पदमा लेखेको छ यस सहरमा 50 धर्मी जन रहेछन् भने के त्यसमा भएका 50 धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ भनेर अब्राहमले परमेश्वरसँग प्रार्थना नसोच्छ. अब्राहमले किन यसरी सोधेको. अब्राहमलाई थाहा भयो कि अब सदोम र गमोरा नष्ट गर्न लागिरहेको छ परमेश्वर. अनि अब्राहमले चाहिँ अन्तर्विधि गर्छ परमेश्वर त्यहाँ 50 धर्मी जन छन् भने तपाईँले नष्ट गर्नुहुन्छ. तिनीहरूलाई थाहा छ लोक पनि त्यहाँ छ उसको भतिजो पनि नष्ट हुन लागेछ. तर परमेश्वरले त्यस्तो गर्नुहुन्छ त 25 पदमा दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईँबाट कहिले नहोस्. धर्मीको दशा पनि दुष्टको जस्तै हुनु त तपाईँबाट पर रहोस्. सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न. अब्राहमलाई यो पनि थाहा परमेश्वरले कहिले पनि अन्याय गर्नुहुन्न. जहिले पनि उहाँले उचित न्याय गर्नुहुन्छ. यदि कहीँ उहाँले दण्ड उहाँले खुन्याउनु भयो भने त्यो पनि उचितै हो. कहीँ दण्ड खुन्याउनु भएन भने त्यो पनि उचित हो. अब कतिजना धर्मी जन होला त अब्राहमले अब प्रार्थना गर्दैछ. केवल 10 मात्र धर्मी जन भेटियो भने के परमेश्वरले उक्त सहरलाई नाश गर्नुहुने थियो त. यहाँ एक्चुली हामी पढौँ उसले चाहिँ प्रार्थना गर्दै जान्छ सत्ताइस पदले उसले भन्छ अब्राहमले भने हेर्नुहोस् म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग बात गर्न आँट गरेको छु पाँच कम पचासजना भन्नाले पैँतालिसजना धर्मी जन त्यहाँ रहेछन् भने तपाईँले नाश गराउनेछ उहाँले भन्नुभयो पैँतालिस पाएँ भने पनि त्यो नाश गर्नेछ फेरि त्यहाँ चालिस रहेछन् भने उहाँले भन्नुभयो तिस पद चालिसजनाका खाति पनि म त्यो नाश गर्नेछन् तिस पद तब तिमीले भने परमप्रभुलाई निशानी नभए म अझै बोल्नेछु यदि त्यहाँ तिसजना पाएँ भने नि त्यहाँ तिसै पाएँ भने पनि म त्यसो गर्नेछु एक तिस पद हेर्नुहोस् परमप्रभुसँग मैले बात गर्ने आँट गरेको छु बिसजना पाएँ भने नि उहाँले भन्नुभयो बिसजनाको खाति पनि म नाश गर्ने छैन बत्तीस पद अनि तिमीले भने परमप्रभुलाई निशानी नहोस् अब एकपल्ट मात्र म बोल्नेछु यदि त्यहाँ दसजना पाएँ भने उहाँले भन्नुभयो दसजनाका खाति पनि म त्यो नाश गर्ने छैन अब कस्तो चाहिँ यहाँ प्रार्थना छ नि अब राम्रो चाहिँ घटाउँदै घटाउँदै गइरहेको छ पचासजना छ भने म नाश गर्ने छैन प्रभुले भन्नुहुन्छ अब राम्रो शङ्का लाग्छ अब पचासजना छ कि छैन लोभ एघार छ तर उसले अरूलाई प्रभुमा जिते कि छैन पैँतालिस भयो नि पैँतालिस गयो भने नाश गर्ने छ चालिस चालिस गयो भने नाश गर्ने छ तिस बिस दसमा घटिसके अब राम्रोलाई यो बेलासम्म के थाहा भने यहाँ दसजना पनि छैन अब किनभने त्यति स्पष्ट लेखिन्छ अब्राहमसित कुरा गरिसक्नु भएपछि परमप्रभु गइरहनु भयो अब्राहम चाहिँ आफ्नो ठाउँमा फर्के यहाँबाट हामीले केही कुराहरू अब प्रश्नार्थ आउँछ के प्रभुले त्यो सबै नाश गर्नु भएन यहाँ हामी दोस्रो पत्र दुईको छ होला जुन ठाउँमा अघि हेर्दैन सदौग्रो कमरालाई प्रभुले नाश गर्नुभयो कि भएन दोस्रो प्रदेश दुईको छमा लेखेको छ अनि सदौम र गोमराका सहरहरूलाई खरानीमा परिवर्तन गरिकन तिनीहरूलाई विनाशको दण्ड दिनु भए र पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति तिनीहरूलाई एउटा नमुना बनाउनु भन्छ नाश गर्नुभयो यो कुरा विभिन्न ठाउँमा उल्लेख छ अनि म पढ्दिन्छु नपढ्दाको गर्दिन्छु युदा सातमा लेखेको छ जसरी सदौम र गोमरा अनि एक प्रकारले तिनका वरिपरि भएका सहरहरू जसले आफूलाई पूर्णतया व्यभिचारका निम्ति सुविधे र अर्कै शरीरका पछि लागे अनन्त आगोको बदला भोगेर एउटा नमुना बनेको छ अनि उहाँले यो सहरलाई कसरी नाश गर्नु भयो हामीले उत्पत्ति उन्नाइसमा पढ्यो भने आकाशबाट आगो र बदला बर्सेको थियो डरलाग्दो विनाश उनीहरूले भोग्नु पर्यो अनि उहाँले उत्तर सहर नाश गर्नुभएकोबाट हामीले के बुझ्छौँ भने त्यहाँ दसजना धर्मीजन थिएन थियो होला थिएन भएको भए त उहाँले नाश गर्नुहुन्न थियो दसजना पनि थिएन अनि लोकलाई के भयो त प्रभुले भन्नुभएको थियो दुष्टहरूलाई धर्मीजनको साथसाथै नाश गर्नुहुन्न भनेर लेखेको छ लोकलाई के गर्नु दोस्रो पत्रुस दुईको साथमा त लेखेको छ कि ऊ त एउटा धर्मीजन थियो त्यसरी उत्पत्ति उन्नाइस अध्यायमा पढ्छ उत्पत्ति उन्नाइस अध्यायमा लोक एउटा मुक्ति पाएको व्यक्ति थियो अनि उत्पत्ति उन्नाइसको पन्ध्र अध्याय पदमा लेखेको छ उज्यालो हुन लाग्दा ती दूतहरूले लोकलाई यसो भनेर आतुरी लाग उठ तिमी स्वास्थ्य यहाँ भएका तिमीलाई दुई छोरीहरूलाई लिएर गइहाल नत्र त यस सहरले पाउने सजायमा तिमी पनि भस्माउनेछौ स्वरपद जब तिमीले आलटाल गरिरहे तब ती मानिसहरूले तिनका तिनकी स्वास्नीका र दुवै छोरीहरूका हात समातेर शरीर सहर बाहिर ल्याए किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो यहाँ देख्छौ परमेश्वरले दुईटा स्वर्गदूत पठाएर लु उसको स्वास्नी र दुईटा छोरीहरूलाई हात समातेर बाहिर निकाले प्रभुले आफ्ना जनहरूलाई चाहिँ छुटाउनु हुँदो रहेछ दण्डबाट सँगसँगै दण्ड दिनु अब कुरा के आउँछ भने लोक त कति समयसम्म त्यहाँ बस्यो कति वर्ष बस्यो सायद होइन अब यो विषयमा सोचौँ न त दोस्रो पत्रुस दुईको सात पदमा दोस्रो पत्रुस दुईको सात आठ वर्षमा जब लोक त्यो सदोम र गमोरा शहरमा बसिरहेको थियो के उसलाई त्यहाँ आनन्द लागिरहेको थियो त्यसको पत्री स्त्रीको साथमा के लेखेको छ यहाँ लेखेको छ अनि दुष्टहरूका घिनलाग्दा चालचलनको कारणले विरक्त भएका हुन्छ लोक चाहिँ सदोम र गमोराको पाप दुष्टता देखेर विरक्त थिए खुसी थिएन आनन्द मनाइरहेको थिएन अनि त्यसपछि आठ पदमा लाग्छ किनकि तिनीहरूका बीचमा बसोबास गर्ने ती धर्मी मानिस लोकले तिनीहरूका कुकर्महरू देखेर र सुनेर आफ्नो मनलाई दिनौँ पीडित पार्थ लोकको मन चाहिँ पीडित थियो अरूहरूको दुष्टता देखेर उसको मनलाई ठुलो पीडा थियो अनि लोकले सदोमका मानिसहरूलाई सल्लाह पनि दिए उत्पत्ति उन्नाइसको साथमा उत्पत्ति उन्नाइसको साथमा लेखेको छ के सल्लाह दियो भने सात पदमा छ र तिमीहरूले भने ए मेरा दाजुभाइ हो कृपया गरी यसको दुष्ट काम नगर्नुहोस् भनेर पनि उसले सल्लाह दिएका छन् तर त्यो परिस्थितिमा उसको सल्लाहले केही सुधार ल्याएर केही सुधार ल्याएर यहाँ पढ्यो भने उल्टो लोभलाई नै उनीहरूले चाहिँ के अरे खट्टामा उडाइदिन्छ उसको विरोध गर्छ अब यहाँ के देख्छ भने लोभ चाहिँ एउटा विश्वासी तर वैदिक सन्दर्भमा वैदिक व्यक्तिहरूको नजिकमा उजिरहेको भनेपछि लोभले चाहिँ के प्रकारले जिरहेको थिए ऊ अनि एकचोटि एक हिसाबको किसिम पढ्दा लोभ एउटा धनी जन थियो तर अधर्मबाट अलग भएर जिइरहनु पर्थ्यो तर सदोम र गमोरामा जिए पनि उसलाई पनि शान्ति भएन अनि एक हिसाबले किसिममा लेखेको छ परमेश्वर दुखित बन्नुहुन्छ यसरी विश्वासी जन दिँदाखेरि अनि परमेश्वरको पवित्र आत्मालाई शोकित नपार शोकित बन्नुहुन्छ पवित्र आत्मा जब एउटा जन पवित्र जनले पाप गर्छ अनि परमेश्वरले आफ्नो सन्तानलाई ताडना पनि दिनुहुन्छ जुन चाहिँ हिब्रू पाँचको बाह्रको पाँचदेखि एघारमा लेखेको छ हिब्रू पाँच बाह्रको पाँचदेखि एघारमा लेखेको छ हे मेरो छोरा प्रभुको ताडनालाई तुच्छमा ठान न त उहाँद्वारा तिमीले हक्की पाउँदा हताश हो विचार गर्न लोभले कति वर्षमा त्यहाँ परिश्रम गरेर सदोम र गमोरामा घर बनाएको थियो होइन उसको कति त्यहाँ जग्गा जमिन